الله الله تعالى بحب تحكي حق إحسان من الكرم يا الله فاق نے اپنی حاجتوں میں ان کے حکم اور ان کے نبی کے طریقے کو ملحوظ رکھنے کی توفیق عطا فرمائی. ایک شادی کا اور اس کے ولیمے کا یہ موقع ہے. اس موقع پر بہت اہتمام کیا گیا کہ سیدھے سادھے انداز میں سنت کے موافق ہو جائے. اس دنیا میں اصل چیز اللہ کا کوئی بھی حکم ہوتا ہے انسانوں کی ضرورتوں میں اس حکم کے موافق اس کام کو انجام دے دینا, اور اس میں نبی پاک صلی اللہ علیہ وسلم کا جو طریقہ ہے اس طریقے کو زندہ رکھنا اور اس کے موافق انجام دے دینا, یہی اس کام میں کامیابی. یہاں کامیابی کی تعریف ہی وہ ہے. شادی کامیاب ہوئی کا مطلب یہ ہے کہ شادی اللہ کے حکم کے موافق اور حضور کے طریقے کے موافق ہوئی یا نہیں. بزنس کامیاب ہوا تو بزنس اللہ کے حکم اور نبی پاک صلی اللہ علیہ وسلم کے طریقے کے موافق ہوا یا نہیں ہوا. خوشی ہو اور کوئی موقع ہو وہی چیز ہوتا ہے. یہاں پر بھی اللہ پاک نے آج توفیق عطا فرمائی کہ ہم ایسی فیملی سے تعلق رکھتے ہیں اور ایسی فیملی اللہ پاک نے جمع فرما دی اور ایسی فیملی کے ساتھ میں خاندانی نسبت عطا فرمائی. وجعل بینکم نسبا وسحرا, اللہ تبارک و تعالیٰ کی مہربانیوں میں سے یہ ہے کہ تمہارے خونی رشتے بھی بنائے, تمہارے سسرالی رشتے بھی بنائے. سحر کہتے ہیں سسرالی رشتوں کو. تو ہر انسان کا سسرالی رشتہ کس کے ساتھ ہوا, کہاں اس کی شادی ہوئی, ادھر کے خاندان والے ادھر کے خاندان والے اب ایک خاندان بنے, ادھر کے ماں باپ ادھر کے ماں باپ ایک ماں باپ بنے, لڑکے کے ماں باپ وہ بن گئے جو لڑکی کے ماں باپ, لڑکی کے ماں باپ وہ بن گئے جو لڑکے کے ماں باپ, یعنی لڑکی کے ساس سسرے اور لڑکی کے ماں باپ کی جگہ ہوئے اور لڑکے کے ساس سسرے وہ لڑکے کے ماں باپ کی جگہ پر ہوئے. حضور صلی اللہ علیہ وسلم فرمایا کہ تیرا ایک باپ وہ بھی ہے جس نے اپنی بیٹی تیرے ساتھ شادی کی, تیرا ایک باپ وہ بھی ہے جس نے اپنی بیٹی تیرے ساتھ میں شادی کی. تو اللہ تبارک و تعالیٰ نے سحری جو رشتے بنائے, نسبی رشتے جو خونی رشتے ہوتے ہیں, سحری رشتے جو کہ دامادی کے اور سسرالی کے رشتے ہوتے ہیں, بہو کے رشتے ہوتے ہیں, اور اس کو اللہ نے امتنان کی جگہ پر بیان فرمایا, یعنی احسان جتانے کی جگہ پر ذکر فرمایا. کسی اچھی فیملی میں اچھی جگہ پر شادی ہو جانا, اچھے لوگوں کے ساتھ, دیندار لوگوں کے ساتھ, ذمہ داری کا احساس رکھنے والوں کے ساتھ, بہت بڑا اللہ پاک کا انعام ہوتا ہے. حضرت جنرل آبادی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ اس محلال کا زمانہ ہے, اس زمانے میں زیادہ چیزیں نہیں دیکھنا شادی میں. ایک تو یہ دیکھنا کہ لڑکا نمازی ہے کہ نہیں, اور دوسرا یہ دیکھنا کہ وہ ذمہ داری کا احساس والا ہے کہ نہیں. چونکہ ایک لڑکی کو شادی میں بیاہ میں اس کے ساتھ کیا جا رہا ہے, اپنے پورے خاندان کو چھوڑ کر وہ آپ کو اپنا رہی ہے, تو اس کے کھانے کی فکر کرنے والا ہے یا نہیں, اس کے رہائش کی فکر کرنے والا ہے کہ نہیں, اس کے کپڑوں کی فکر کرنے والا ہے کہ نہیں. یہ مطلب ہے ذمہ داری کے احساس والا بندہ ہو, اخلاقیات اس کے اچھے ہوں, یہ مطلب ہوتا ہے. اخلاق کو دیکھو, احساس ذمہ داری کو محسوس کرو اس کے اندر, تو پھر اس کو شادی کر دیا کرو. تو اللہ تبارک و تعالیٰ نے آج یہ خوشی کا موقع ہمیں دیا ہوا ہے, بہت بڑی بات ہے. شادی ہو گئی, ولیمہ ہو گیا, یہ خوشی ہے, اور اس میں ہم نے ان طریقوں کو ملحوظ رکھا جو صحابہ کرام کے زمانے میں معروف تھے, عام طریقہ تھا شادی میں. شادی بیاہ زیادہ خرچ کا عنوان نہیں تھا حضور کے زمانے میں. حضور کے زمانے میں شادی خرچ کا عنوان نہیں تھا. عبد الرحمٰن ابن عوف رضی اللہ تعالیٰ نے حضور صلی اللہ علیہ وسلم کے پاس آ کے بیٹھے, پوچھا یہ تمہاری چادر پہ کیا لگ گیا ہے؟ کہنے لگے اللہ کے رسول کے زعفران کا دھبا لگ گیا ہے. کہنے لگے یہ کہاں سے لگا؟ تو کہنے لگے وہ میری دلہن سے لگا. اس کو وہاں پہ وہ لوگ جو ہے نا زعفران پیس کے لیپ کے جیسے اپنے پاس سندل وغیرہ پیستے ہیں ویسا لگاتے تھے, وہ لگ گیا ہے. کہنے لگے تو کیا مطلب شادی ہوگی؟ کہنے لگے ہاں میں نے شادی کر لی. عبدالرحمٰن ابن عوف نے کہا کہ میری شادی ہوگی. کس کو کہا؟ حضور کو کہا. حضور سے بڑھ کے کوئی نہیں تھا صحابہ کے لیے, حضور ہی ان کے محبوب تھے, حضور ہی ان کے معشوق تھے, جان قربان کرتے تھے. शायद ये एक अपनी ज़रूरत है, निजी ज़रूरत की चीज़ है, उन्होंने ज़रूरत भी महसूस नहीं की कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को दावत दें, इन्वाइट करें, बुलाएं, धूमधाम करके यहाँ शादी कर ली मैंने। तो फिर आप फरमाए कि अवलीम वलव शादी, तो मैं वलीमा करूँ चाहे एक बकरी को काट के करूँ, तो फिर उन्होंने वलीमा किया। इस तरीके से जो है सहाबा किराम में अपनी एक ज़रूरत, इंसान की ज़रूरत जो होती है ज़रूरत बशरी, उसकी तकमील का एक ज़रिया इसको समझा हुआ था, उसकी हकीकत है भी इतनी ही और वो हर मौके पर अंजाम दी जाती है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जंग से वापस हो रहे हैं, रास्ते में शादी होगी हुज़ूर की, ऐसे ही तो हुआ है ना, हुज़ूर की कई शादियाँ तो ऐसी हुई सर। जंग के मैदान से जब आदमी वापस होता है तो उसका मूड कैसा होता है, उसके हालात कैसे होते हैं, उसका इन्वायरमेंट कैसा होता है, अपने को खोया हुआ होता है आदमी, गम की हालत में होता है, सदमे की हालत में भी होता है, ये ज़रूरत है ना कि अपनी जगह जब खाने का वक्त आएगा तो खाएंगे, पीने का वक्त आएगा तो पियेंगे, सोने का वक्त आएगा तो सोएंगे। बशरी तकाजे होते हैं, इंसानी ज़िंदगी की ज़रूरतें होती हैं, तो इन ज़रूरतों को ज़रूरत की हैसियत से पूरा करना और जान माल को अल्लाह के दीन की हयात के लिए ज़िंदा करने के लिए, अल्लाह के आला कलिमे को बुलंद करने के लिए वो खर्चा होता था। उस्मान गनी रज़ी अल्लाह तआला अन्हु गनी है, गनी सेठ को कहते हैं, गनी का उर्दू तर्जुमा सेठ है, उस्मान गनी यानी उस्मान सेठ। तो उस्मान सेठ जो है ना, उस सेठ से, सेठ बहुत बड़े नवाब को बोलते हैं, बहुत पैसे वाले को बोलते हैं, तो उस्मान गनी थे, अल्लाह ने उनको बहुत कारोबार में बड़ा अजीब गरीब मलका दिया था और बहुत माशाल्लाह उनके पास पैसा रहता था, बहुत दौलत वाले थे वो। अल्लाह के रास्ते में ख़र्च करने के लिए जब अल्लाह ने ऐलान फरमाया कि अल्लाह के दीन का तकाजा है, अल्लाह के रास्ते में ख़र्च करने का तकाजा है, चंदा दो, आपने चंदे का ऐलान फरमाया, तो उस्मान खड़े हो गए, कहने लगे मेरी तरफ से 300 ऊँट और उसके ऊपर पूरा जितना सामान एक ऊँट पे आ सकता है वो लाद के। ऊँट तो पूरा ट्रक होता है, ऊँट पे तो उतना सामान लोड कर सकते हैं जितना एक ट्रक में लोड करते हैं, छोटा अपना जो हाल का होता नहीं उस टाइप का। 300 ऊँट मां सामान के। और वहाँ यूसुफ साहब रहमतुल्लाह अलैह ने जो एक रिवायत में इसको भी नकल फरमाया हयात उस्साहबा में कि 400 ऊँट का उन्होंने ऐलान किया। फिर दूसरी मरतबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम खड़े हुए, आपने फरमाया कि अल्लाह के रास्ते में खर्चा करो, तो उस्मान फिर खड़े हो गए, कहने लगे और 400 ऊँट। यूसुफ साहब रहमतुल्लाह अलैह की इस रिवायत को लिया जाए, दूसरी रिवायतों में 300 ऊँट है और 300 ऊँट। तीसरी मरतबा आपने ऐलान फरमाया, तबूक का सफर था, लंबा सफर था, बड़ा लश्कर उधर से दुश्मन की तरफ से आरा बल के मालूम हुआ था, इधर से काफ़ी सहाबा को पहुंचना था, बहुत बड़ा लश्कर था, गर्मा का जमाना, परेशानी तंगी अलग थी। तो उस्मान रज़ी अल्लाह तआला अन्हु ने फिर 300 ऊँट का ऐलान किया, 300 ऊँट ऊँट के खाली खड़ा करो, 900 ऊँट मालूम होता कहाँ तक जाते, ऊँट तो ऊँट है भाई, यहाँ से लाइन से आप खड़ा करोगे तो कहाँ तक चले जाएगा, इधर से अगर 900 ऊँट खड़ा की लाइन लगाएंगे आप दीवान की रोड को टच कर देंगे वो सामान के साथ। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम पर तासुर हो गया एकदम, और हुज़ूर के दामाद है, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम पर एक तासुर हो गया और आपकी आंखों से आंसू जारी हो गए और आपने फरमाया कि आज के बाद उस्मान से अल्लाह नहीं पूछेगा जो चाहे कर ले, आज के बाद उस्मान से अल्लाह किसी बात का सवाल नहीं करेगा और जो चाहे कर ले, जो बशारत दे दी और आपको एक ख़ास तासर हो गया, इतनी दौलत दे दी। इसका मतलब ये हम एक दूसरे पैजामे से इसको सोच सकते हैं कि उनके पास क्या कुछ था। एक तासर तो यह है कि उनमें कुर्बानी का जज्बा कितना था, कैसा अल्लाह के रास्ते में खर्च करते थे, कैसी सारों कुर्बानी थी, दूसरे है कि उनके पास था कितना। अच्छा, उनकी जब शादी है उनसे हुई, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की बेटी से हुई, उसमें क्या खर्चा है, कुछ भी नहीं, ऐसे बड़े सेठ का शादी में कोई खर्चा नहीं, वो भी हुजूर की बेटी के साथ। तो जहाँ के सरदार हैं उनकी बेटी भी जाहिर है कि दोनों जहाँ की सरदारनी है, तो दो एक बेटी की शिकायत शहादत हो गई, फिर आपने दूसरी का भी निकाह उन्हीं से फरमा दिया, तो दूसरी की भी की वो साफ वफात हो गई, तो उन्होंने फरमाया कि अगर मेरे पास 100 बेटियाँ होती और एक ही बात दिखा रही उनका इंतकाल होता तो मैं उस्मान से निकाह दे कर देता, उस्मान को हुजूर इतना ज़्यादा पसंद करते थे, इस वजह से नहीं कि वो सेठ है या पैसे बहुत देता है, वहाँ तो था ही नहीं इसके जो दीन के लिए खर्च, यानी आप दुनिया के लिए खर्च करने का, دین کے لیے خرچ کرنے کا بڑا ذوق تھا. وہ بہت زیادہ حیا و شرم والے تھے, تقوی پرہیزگاری والے تھے, اس وجہ سے حضور کو بہت پسند تھے. حیا و شرم ظاہری طور پر تو جو دنیا میں عام لوگوں میں ہوتی ہے وہ ہوتی ہے, ان میں کچھ ایسی بات تھی حیا و شرم کی لائن سے کہ فرشتے بھی ان سے شرماتے تھے. اب اندازہ فرمائیے کہ معنوی اعتبار سے, روحانیت کے اعتبار سے, فیلنگ کے اعتبار سے, جذبات کے اعتبار سے کیا چیز تھی ہوں گی, اس کو کوئی انسان نہیں پہنچ سکتا. ان کے جو واقعات ہیں نا, ان واقعات پر اگر آپ غور کریں گے تو کسی انسان کے بس میں نہیں ہے حیا کے اس مرتبے تک جانا, الا ماشاء اللہ صحابہ میں کوئی ہوا ہوا ہو, لیکن حضرت عثمان اپنے حیا کے معاملے میں اس رتبے پر تھے, اس جگہ پر تھے, مقام صدیقیت تھے حیا کے معاملے میں, کہ اس تک کسی کا پہنچنا بظاہر ناممکن ہے. جیسے ایک واقعے سے آپ اندازہ کر سکتے ہیں, جب ان کے اوپر الزام آیا کہ تم نے اقربا پروری کی ہے, تمہارے اندر صلاحیت نہیں ہے میں امیر المومنین بننے کی, یہ کرنے کی, وہ کرنے کی, بلکہ خوارج نے ان پہ خروج کیا تھا, ان کو اتارنے کی کوشش کی, اس جگہ سے اتارنے کی, امارت سے ہٹانے کی کوشش کی. بڑے دنیا امت نے بڑے عجیب غریب فتنے دیکھے. اب عثمان ذی النورین جیسا آدمی ہے اور اس کے اوپر یہ الزام ہے کہ تم جو ہے نا حق نہیں رکھتے ہیں امیر بننے کا, اور تم جو ہے نا اقربا پرور ہیں, اور تم فلاں کرتے ہیں, یہ کرتے ہیں, وہ کرتے ہیں, تم کو امیر کس نے بنایا, ایسے کہ خدا کا سوال ہے. خیر جب بہت مسئلہ آگے بڑھ گیا اور لوگ تلوار لے کے آگے کہ یا تو تم اترو یا پھر ہم تم کو مار دیں گے, یا کرسی چھوڑو یا پھر ہم تم کو مار دیں گے, حضور صلی اللہ علیہ وسلم نے حضرت عثمان سے ایک مرتبہ فرمایا تھا کہ اللہ تعالیٰ تجھے ایک کرتا پہنائے گا اور لوگ اس کو کھینچنے کی کوشش کریں گے, تو اتارنا مت. اللہ تعالیٰ تجھے ایک کرتا پہنائے گا, لوگ اتارنے کی کوشش کریں گے تو اتارنا مت. وہ کرتے سے ملا تو امارات کا ہی کرتا تھا, تو یہ حضور صلی اللہ علیہ وسلم نے ان کو بتا دیا تھا, یہ آدمی تھا. جس دن ان کی شہادت ہوئی اس دن وہ روزے سے تھے, اس دن حضور پاک صلی اللہ علیہ وسلم نے ان کے خواب میں یا بیداری میں ہی مکاشفے کے ذریعے سے فرمایا کہ عثمان آج افطار ہمارے ساتھ کر لینا, فرمایا تھا کہ آج افطار ہمارے ساتھ کر لینا. تو حضرت عثمان سمجھ گئے تھے کہ آج ہمارا آخری دن ہے دنیا کا. اس مرتبے کے بزرگ عالم امیر المومنین تھے, خلفائے راشدین میں سے, عشر مبشرہ میں سے, وہ 10 خاص لوگ جن کو دنیا میں جنت کی بشارت دی گئی, ان میں سے حضرت عثمان. حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے تقریر کی, بیان کیا ان لوگوں کے سامنے, 500 آدمی تھے, تلوار لے کے کھڑے ہوئے تھے, ان کے گھر کا گھیرا ڈال کے ان کو مارنے کے لیے. انہوں نے بیان کیا, بیان کرتے ہوئے انہوں نے کہا کہ بھائی تم لوگ میرے بارے میں شک کرتے ہو, میری امانت داری پہ شک کرتے ہو, میری ذمہ داری کے احساس میں شک کرتے ہو, آپ کو معلوم ہے کہ میں نے اللہ کے فضل سے کیا کیا خدمات انجام دی ہیں. اس میں اپنی کچھ خدمات کا انہوں نے ذکر کیا, یہ ہوا کنویں کو خرید کے مسلمانوں کے لیے دے دیا, میں اپنی دولت کو کبھی اپنے سمجھا ہی نہیں امت مسلمہ کے خدمت کے مقابلے میں, اس قسم کی کچھ چیزیں گنائی انہوں نے. پھر اس میں کہا کہ تم کو پتہ ہے کہ اللہ پاک نے مجھے اللہ تعالیٰ سے کتنی شرم دیا, کتنا لحاظ دیا ہے, مجھے کتنا دھیان رہتا ہے اللہ تبارک و تعالیٰ کے ادب کا. اس پر انہوں نے فرمایا کہ جس دن سے میں مسلمان ہوا ہوں, جس دن سے میں نے اسلام قبول کیا ہے, اس دن سے میں نے اپنا داہنا ہاتھ کبھی اپنی شرمگاہ کو لگنے نہیں دیا ہے. کوئی آدمی سوچ بھی نہیں سکتا اس مرتبے, جس دن سے میں نے اسلام قبول کیا ہے اس دن سے میں نے اتنی شرم ہے مجھے اللہ کے ساتھ, کیونکہ اللہ تبارک و تعالیٰ کو یہ پسند نہیں ہے کہ سیدھا ہاتھ جو ہے نا استعمال کیا جائے وسیخ مقامات کے لیے, اسی لیے پھر میں نے اب یہ تنہائی میں, اب لحاظ کو دیکھو آپ, خلوت میں, جلوت میں, زندگی میں, کون اس مرتبے کا اندازہ کر سکتا ہے. خیر یہ بات اس پر آ گئی کہ اصدقہم حیا, عثمان مجل کے جو خطبے میں بولتے ہیں نا کہ صدق کے مقام صدق پر جو حیا کہتے ہیں, حضرت عثمان رضی اللہ تعالیٰ عنہ تھے, اس وجہ سے حضرت عثمان حضور کو بہت پسند تھے. میں اس بات پہ بولا یہ بات کہ حضور کو حضرت عثمان بہت زیادہ محبوب تھے, پسندیدہ تھے. تو ان کا حال یہ تھا کہ وہ اللہ نے دولت ان کو بہت زیادہ دی تھی, کاروبار میں ان کے بڑے عجیب غریب برکت ہوتی تھی, اور پھر یہ کہ جب خوشی کا شادی کا کوئی موقع آتا تھا, خود حضور کی بیٹی سے ان کی شادی ہوئی, وہاں پہ آپ کو کوئی خرچہ نہیں ملے گا, کوئی دکھاوا, کوئی ریاکاری, بڑی دھوم دھام, کوئی بڑی دعوت, ایسا کچھ بھی نہیں تھا وہاں. اس کا مطلب یہ ہے کہ حضرت صحابہ کرام کے زمانے میں جو کنسپٹ پایا جاتا تھا جس چیز کا, اس کو ڈیولپ کرنا ہے اپنے اندر, وہی اپنا حقیقی کلچر ہے. اسلامی کلچر کیا ہے؟ وہی ہے حقیقی حضور پاک صلی اللہ علیہ وسلم کے طریقے کو زندہ کرنا. آپ کے مبارک طریقے میں، آپ کے مبارک حیات میں، صحابہ میں جو چیز رائج تھی، جیسے کہ جو تصور پایا جاتا تھا جس چیز کا، اس تصور کو زندہ کرنا، تو وہ کوئی آسان چیز نہیں ہوتی. بہت ہمت چاہیے ہوتی ہے اس کے لیے. آدمی پریشر میں آ جاتا ہے، دباؤ میں آ جاتا ہے، لوگ کیا بولیں گے، لوگ کیا سمجھیں گے، اس میں آ جاتا ہے، کیا سمجھیں گے، کیا بولیں گے. اللہ تعالیٰ نے ہمارے والد صاحب رحمۃ اللہ علیہ کو بھی اس مزاج میں بڑی انفرادیت عطا فرمائی. بہت ہی عجیب تھے. مولانا کمال الرحمان صاحب جو ہمارے بڑے بھائی ہیں، وہ ہم لوگ حیدرآباد میں رہتے تھے، وہ محبوب نگر میں امامت کرتے تھے، وہاں پہ جامع مسجد میں وہاں کی، اور تفسیر فرمایا کرتے تھے ہفتے میں ایک مرتبہ. اور ان کی تفسیر میں پورا مسجد بھر جاتی تھی، جامع مسجد بڑی ہے وہاں کی، وہ مجمع ہوتا تھا. ہم لوگ تو سب حیدرآباد میں، امی بھی حیدرآباد میں، بہنیں بھائی بھی سب حیدرآباد میں. والد صاحب کے اسفار ہوتے رہتے تھے، تو وہ صاحب محبوب نگر بھی جاتے تھے. تو والد صاحب محبوب نگر گئے ہوئے تھے، وہاں جب کمال صاحب کا جو ہے نا فجر بیان تھا، درس قرآن تھا، درس قرآن ہو گیا، اس کے بعد والد صاحب فرمایا ذرا ایک منٹ ٹھہرے، یہ بڑی مبارک مجلس ہے، اس میں خطیب صاحب کی شادی کر دینا مناسب ہے. ہمارے بڑے بھائی وہ خطیب صاحب کو ہی نہیں معلوم کچھ، ان کو کوئی تاثر نہیں، ان کو کوئی معلوم نہیں، ان کو کوئی پہلے سے چوچرا نہیں، گفت و سنی نہیں، ہوتا رہتا نا چلتی رہتی ہے، یہ ہے وہ ہے. ایک مرتبہ جو ہے ایک آدھ مہینے پہلے شاید بات آئی تھی کہ ان کے وہ لوگ آئے تھے در صاحب کے خلافے ہونے والے، مولانا سے ملنے کے لیے حیدرآباد کو آئے تھے. اس وقت کچھ گم سم ایسی بات ہوئی تھی، ایسا شادی کے بارے میں سوچ رہے ہوئے، وہ بھی کچھ طے نہیں ہوئی تھی، اس میں کچھ بات چیت نہیں ہوئی تھی، آگے نہیں بڑھی تھی، کچھ آگے مل کے چلے گئے تھے. اس وقت کان میں کچھ اس طرح پڑی تھی، شاید وہی بات حضرت کے بھی کان میں پڑ گئی. تو میں اس وقت خطیب میں بھی شادی کر رہا ہوں. کہاں، کس سے کریں گے؟ لوگ بولے میں ہم کریں گے، دلہا بھی بڑے ہیں، کس سے کریں گے، کیا ہے؟ تو بولے درد صاحب بیٹھے ہوئے تھے حضرت کے خلیفہ، ہمارے صوفی صاحب کے بڑے خلیفاؤں میں سے تھے، عبد الرحیم درد، کہیں گے درد صاحب کی بیٹی سے. درد صاحب پریشان، ان کی بیٹی سے باتیں ہوگی، بیٹی کہاں ہے؟ بیٹی کوڑنگل میں ہے. ان کے چاچا ہے، بچی کے چاچا جو ہے نا یہاں رہتے تھے محبوب نگر. بہرحال یہی ہوگی شادی، اور اسی مجلس میں ہوگی بولے. بہرحال وہ ہوا اخوام اخوامی کر کے سب چیزیں شرائط پوری کر کے شادی کر دی گئی. اس کے بعد میں ہم بابا کو بول دیا گیا کہ آپ جا کے بچے کو اطلاع کر دیں گے میں نے تمہاری شادی کر دی ہے. جب یہ جا کے بولیں گے نا میں نے تمہاری شادی کر دی ہے، جب بچی جو ہے نا سکوت اختیار کرے گی، یہاں بولے گی، تو وہ تکمیل ہوگی. اس کی طریقہ اس کا ایسا ہوتا ہے، اگر پہلے آپ نے ایسا کر دیا ہے تو، پہلے پوچھ لیا ہے تو اس کی ضرورت نہیں پڑتی، پہلے نہیں پوچھا ہے تو بعد میں کان پہ ڈالنا پڑتا ہے. جب وہ راضی ہے تو ٹھیک ہے، اگر وہ راضی نہ ہو تو پھر ویسے تو احناف کے پاس میں اس کی رضا ضروری ہے، اور ان کے پاس شوافی وغیرہ کے پاس میں تو ولایت اجبار حاصل ہے. ولایت اجبار بولتے ہیں، ولی ہی کرنے کا حق رکھتا ہے نا، اس کو ولایت اجبار. خیر وہ ایک مسئلے کی چیز ہے، تو اس کے حساب کو معلوم ہی تھی وہ سب چیزیں. اب والد صاحب وہ بول کے انہوں اپنے سفر میں آگے نکل گئے، نکاح خانی پڑھا دیا، پڑھا کے آگے چلے گئے. ان کی عادت تو ہے نا اسفار کرنے کی تھی، وہ پھرتے رہے پروگرام میں، آگے نکل گئے. اب مولانا کمال صاحب گھر کو ہے ہمارے، کہاں حیدرآباد کو ہے، کہیں گے کچھ پتا چلا؟ مجھے کچھ بھی نہیں پتا چلا. کیا ہوا، کوئی خال بات؟ کہیں گے میری شادی ہو گئی. میں نے کہا اچھا، ہماری امی گئی ہوئی تھی ایک دعوت میں، حیدرآباد میں ایک دعوت میں گئی ہوئی تھی ہماری امی. میں پہنچا وہاں پہ فتح دروازے میں، امی کے پاس میں بلایا اندر سے خواتین سے، کیا ہوا؟ کہیں گے بھائی پاشا کی شادی ہو، بھائی پاشا بولتے تھے، بھائی پاشا کی شادی ہو. ہاں کسے ہوگی، کیا ہوگی، کہاں ہوگی؟ میں نے کہا تم چلو گھر کو چلو، سب تفصیل معلوم ہو جائے. وہاں کو شادی میں سے والدہ صاحبہ کو لے کر آئے، ان کو پتا چلا ہم سب بہنیں یہی ہیں حیدرآباد میں، بھائی بھی یہی ہیں سب، والدہ بھی یہی ہیں. والد صاحب تو آگے چلے گئے شادی کر دیں گے. جاتے ہوئے والد صاحب نے عبد الرحیم صاحب در سے یہ فرمایا کہ بچے کو بول دو، اور بولنے کے بعد میں چونکہ دلہن کو حضرت علی رضی اللہ تعالیٰ عنہ کے گھر حضور صلی اللہ علیہ وسلم نے خود پہنچایا تھا، فاطمہ کو شادی ہونے کے بعد میں رخصتی میں علی کے پاس میں خود پہنچایا تھا، اس لیے یہ سنت آپ ادا کر دو، یہ سنت آپ ادا کر دو. درد صاحب جو ہے نا کوڑنگل گئے، دولہن کو اٹھایا، لیا وہاں سے اس کو راضی کر کے، تیاری نہیں کچھ نہیں. وہ دولہن کو لے کے بس سے جو ہے نا، وہ زیادہ پیسے والے بھی نہیں تھے، दुल्हन को बस से लेकर आए वहां पे हैदराबाद, फिर हैदराबाद से रिक्शे में आए, कौन सा वो जो आदमी का जो रिक्शा होता है ना, उस जमाने में ऑटो का रिवाज कम था, आदमी का रिक्शे का ही हैदराबाद में ज्यादा रिवाज था। तो वो एक रिक्शे में बैठ के दुल्हन दुल्हन का बाबा जो है हमारे पास घर में खाजीपुरे में आ गए, खाजीपुरे में रहते थे हम लोगों को खटका मार के कोने, तो बोले मैं दर्द हूँ और दुल्हन को लेके आया हूँ। खैर हमारी वालिदा जो है ना दुल्हन को रिसीव किया, वो ले जाकर घर ऊपर बैठाया था। अब क्या करना है, वालिद साहब ने दूसरे दिन के बारे में कहा कि दूसरे दिन जो है ना एक गाय काटो, गाय काट के आम दावत कर दो सब वालिमे की। तो एक गाय काट के आम दावत करा दी होगी पूरी। फिर उसके बाद में वालिद साहब ने बयान किया आने के बाद में एक प्रोग्राम में, और फिर अहद लिया कि कौन कौन ऐसी शादी करने को तैयार है। एक मजलिस में 25 नौजवान तैयार हुआ था, मुझे याद है अच्छी तरह से। 25 नौजवान ने कहा कि हम ऐसी ही शादी करेंगे, बस जहाँ पे बात होगी वहाँ शादी कर लेंगे, दुल्हन को लेके घर को आ जाएंगे, या तो हम लेके आ जाएंगे या तो वह दुल्हन का बाबा ही जो है ना ला के दुल्हन को हमारे घर छोड़ देगा। ये तरीका करने का 25 शादियाँ तो एक नशिस्त में तय हुई थी, ये मुझे याद है। फिर उसके बाद बहुत लोग, बहुत नौजवानों ने तैयारी की, बहुत नौजवान की। हाँ, हमारे दूसरे भाइयों की शादी वगैरह में भी ऐसी ही बात हुई, बहनों की शादी में भी ऐसी ही बात, बिल्कुल सादगी। ये भी नहीं देखते थे कि लड़का क्या करते। जब हमारे बहनों की शादी हुई तो वाले साहब ने कभी ये नहीं पूछा कि लड़का क्या करता है, एक से भी नहीं पूछा, और इत्तेफाक से एक भी काम नहीं करता था, एक करता था, बाकी तीन काम नहीं करते थे। तालिबे इल्म थे, जैसे हमारे मौलाना है तालिबे इल्म थे, मौलाना मदरसे से फारिग होके आए थे, उनके साथ काम काम करें भाई। जब दीनी मदरसे में पढ़ा हुआ है आदमी, हाफिज है, आलिम है, समझदार है, तो एहसास जिम्मेदारी है, पाबंद है, और क्या पूछने का है। बाकी हर कोई अपनी किस्मत का खाएगा, वो तो अपनी उसकी पेशानी पे थोड़े लिख के भेजते। ये जो सिलसिला है ना, क्या करते हैं, कितनी आमदनी है, कितने जमाने में है, कितने बैलेंस है, ये सब बेहूदगी है। ये सब जो है ना मुसलमान के साथ बेहतमादी है। कितने लोग ऐसे होते हैं, ये सब रहने के बावजूद धर्म की इतनी परेशानी रहती है, तंग कर देते हैं, जिंदगी जीना मुश्किल कर देते हैं। और कितने लोग हैं बिल्कुल गरीबी भी के अंदर उनकी शादी हो जाती है, अल्लाह पाक उनकी रोजी में बरकत दे देता है, असबाब बना देता है, काम चल जाता है। तो वाली साहब फरमाया करते थे कि मेरी चार बेटियों की मैंने शादी की और एक मरतबा में मुझे पसीना नहीं आया। लोग एक शादी करके परेशान हो जाते हैं, अरे भाई बच्ची की शादी करना है, इतना जायज़ देना है, ये तैयारी करना है, वो तैयारी करना है, ये कर्जे उठाओ, वो कर्जे उठाओ, जमीन बेचो, ये करो। हम हैदराबाद में जो रिवाज है शादी में जो खर्चों का, बेहूदगी है पाई जाती, बदतमीजी पाई जाती है, तो वो लंबा चौड़ा होता है। फरमाया मैंने अपनी बच्चियों की शादी की, मेरे को पसीना भी नहीं आया, ऐसे होता है। तुम्हें नहीं था कोई खास चीज, जो अल्लाह ने दिया है उसमें से कर देते सहूलत के साथ, कोई रस्म रिवाज नहीं, कुछ नहीं ऐसी चीज। तो मतलब ये होता है कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुआशरत के उसूल दिए हैं, उस मुआशरत के अंदर ये इज़्दिवाजी लाइफ भी है, आयली कवानीन है, ख़ानदान के हकूक़ हैं, माँ बाप के हकूक़ हैं, औलाद के हकूक़ हैं, बीवी बच्चों के हकूक़ हैं, भाइयों बहनों के हकूक़ हैं, बड़े भाइयों के हैं, छोटे भाइयों के हैं, बड़ी बहनों के हैं, छोटी बहनों के हैं, उनके मरतबे हैं, उनके हकूक़ हैं, उनके दर्जे अल्लाह तबारक व तआला ने मुकर्रर फरमाया, उनका लिहाज करना पड़ता है, उनको इज्जत देनी पड़ती है, और उसके साथ साथ खाना पीना रहना सहना वज़ा कता शक्ल सूरत, फिर उसके बाद में खुशियाँ और गम, ये सब कल्चर का हिस्सा है इस्लाम की। तो ऐसे इस्लामी कल्चर को जहाँ जिंदा किया जाएगा वहाँ नूरानियत ही नूरानियत होगी, बरकत ही बरकत होगी, अल्लाह की रहमत नाजिल होगी, और ऐसे ख़ानदानों से अल्लाह तबारक व तआला नेक सालेह लोग वजूद में लाएंगे, उनको औलादें भी अल्लाह तबारक व तआला नेक सालेह औलाद इंशाल्लाह फरमाएगा, क्योंकि शुरू से उसकी बुनियादें ही सही हैं। जब बुनियादें सही होती है तो तामीर ऊपर तक जाती है ना, सही होती है। अल्लाह ताला शानों का ये निज़ाम है, इसलिए अल्लाह तबारक व तआला ने इसको इसकी जगह इम्तिहान की जगह पर बयान फरमाया है कि देखो मैंने कितना बड़ा एहसान किया है कि तुम्हारे दरमियान खुद रिश्ते भी बनाए हैं, और कितना बड़ा एहसान किया है कि तुम्हारे दरमियान में सही रिश्ते भी बनाए हैं, ससुराली रिश्ते भी मैंने बनाए हैं। जाला बहरे पूरा सब वसहरा, क्या है वो आयत किसी को याद है पूरी? रमजान हो गया ना तो हाफिज को इसका याद नहीं रहता, जब जब लोड करके अनलोड करते रहता है, दिन भर याद करना, फिर तरावी में जाके सुन देना, उसके बाद पारी हो जाता है। तो वैसे ही तो अब उसके बाद की जो जिम्मेदारी होती है वो हकूक को पहचानने की, जिम्मेदारियों को पहचानने की होती है। शादी के मौके पर आमतौर पर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम जो आयतें पढ़ते थे वो इन्हीं हिदायत और नसीहतों पर मुश्तमिल होते थे कि तुमको अगली ज़िंदगी में कैसे रहना है। जैसे ये शादी जो है ना एक एग्रीमेंट है, तो एग्रीमेंट में आदमी जो बात बोल रहा है उसको सोच समझ के बोलना चाहिए। भाई किसी को आप कबूल कर रहे हैं तो आपको मालूम होना चाहिए कि इस कबूल में क्या क्या रखा हुआ है। तो जब लड़का लड़की को कबूल करे तो उसको मालूम होना चाहिए कि क्या क्या इसमें जिम्मेदारियां इंक्लूड हैं, इस एग्रीमेंट में क्या क्या चीजें हैं। चाहे बोलने में उस वक्त ना आ रही हो, लिखने में भी नहीं आ रही हो, लेकिन आपको पता है कि ये मामला ऐसा होता है कि इसके अंदर ये चीजें शामिल हैं। जब लड़का बोलता मैंने कबूल किया तो चार चीजों को बुनियादी तौर पर वो कबूल कर लेता है, खाने को उसके, कपड़े को उसके, रहाइश को उसके, और उसके साथ जिंदगी भर अच्छे अखलाक से पेश आने को, मुआशरत बिल मारूफ कहते हैं, मुआशरू होने बिल मारूफ, वो इसको एक्सेप्ट कर लेता है। जैसे जैसे कोई आदमी ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह की गवाही देता है तो ला इलाहा इल्लल्लाह में जितनी चीजें इंक्लूड हैं वो उनको कबूल कर लेता है, मुहम्मद रसूलुल्लाह में जितनी चीजें इंक्लूड हैं वो कबूल करता है। अगर से यहाँ पे ला इलाहा इल्लल्लाह बोलते वक्त वहां पे लिखा हुआ नहीं है, ना बोला जाता ना लिखा हुआ होता है, मगर अल्लाह फरमा रहे हैं औफू बिल उक़ूद, मेरे वादों को पूरा कर। अभी तुम्हारे से हम कब करे थे वादा, तो बोले कलमा पढ़े ना रहे, अब क्या ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह की जो गवाही दिया, जब अल्लाह को इलाह मान लिया उसमें नमाज आ गई, रोजा आ गया, जकात आ गई, हज आ गई, दीन के लिए मेहनत आ गई, हलाल खाना आ गया, हराम से बचना सब आ गया इसमें। जब मोहम्मद रसूलुल्लाह की गवाही कबूल कर ली तो अपनी पूरी जिंदगी हर काम में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की पैरवी आ गई उसमें। ऐसे ये मामला कबूल का है, लड़की ने कबूल किया शौहर को तो क्या कबूल किया उसने, किस क्या चीज उसमें इंक्लूड होगी शामिल होगी, हर जायज बात में उसकी बात मानना, हर जायज चीज में समौतात फसालिहातु कानितातु, अच्छी 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 बीवी अच्छी औरत वो है जो मानने वाली है, कानितात ए मुतियात, कानितात का तर्जुमा मुफसिर मुतियात करते हैं, फसालिहातु कानितातु हाफिदातु लिलगैब बिमा हफिज़ल्लाह, उसका एक ही है मगर सौ सुनार की एक लोहार की है, उसका एक ही हक है असल, उसके जिम्मे एक है, मर्द के जिम्मे चार है, उसका क्या एक हक है, वो एक जायज बात में उसकी बात मानना, नाजायज में माजरत करना, आराम काम में ला ताअत लिल मखलूक फी मासियत अल खालिक, और जायज बात में उसका काम है मान के चलना, बड़ी बात है, बड़ा मुजाहिदा है, जिंदगी भर का मुजाहिदा, अब तक तो आजाद थे ना, कभी हम ऐसा मतलब कहाँ पाबंदी थी, घर में कहाँ पाबंदी होती है, माँ बाप के पास तो नखरे होते, कोई काम का बर्डन नहीं होता, कोई काम किया नहीं जाता वहां पे, कभी झाड़ू हाथ में नहीं पकड़ते, कभी वाक्यू हाथ में नहीं पकड़ते, कभी बर्तन नहीं धोते, बाल घरों में ऐसा होता है, बाल बच्चियों के पास बाल बच्चियां लगा लेते नहीं इस चीज को, हमारे को पढ़ना है, हमारे को स्कूल है, हमारे को होमवर्क है, हमारे को ये है, हमारे को, और माँ बाप बिलाड़ करते हैं, बच्चों से प्यार करते हैं, उनका चांद आंखों की ठंडक होती है, उनकी उनके जिगर का टुकड़ा होता है, वो लाल प्यार से उसको पाला है, मेहनतों से उसको पाला है, तकलीफों से उसको पाला है, हर दुख दर्द को अपना दुख समझा है, उसके बुखार से पहले इनको बुखार आ जाता था, उसकी सर्दी से पहले इनको सर्दी लगने लगती थी, खुद सर्दी में ठिठरना मगर बच्चे को गर्म रखना जरूरी होता है, बच्चों ने माँ बाप ने तो ऐसे पाला है, वहां पे तो कुछ भी नहीं था, लेकिन यहाँ जब आए तो आपकी जिंदगी टोटली बदल रही है, सारी जिम्मेदारियां सर पे आ रही हैं, इसलिए ये बहुत बड़ा मुजाहिदा होता है मस्तूरात के लिए, शादी होने पर लड़की के लिए एक मुजाहिदे की जिंदगी की शुरुआत होती है, मगर अल्लाह तबारक व तआला ने इस मुजाहिदे में उसके लिए बड़ा अमन रखा है, बड़ा सुकून रखा है, बड़ा सवाब रखा है, और अल्लाह तबारक व तआला फिर इसको जरिया बनाते हैं औलाद सालेह के वजूद में आने का, औलाद की परवरिश, औलाद होना, औलाद की परवरिश होना, उनकी देखभाल होना, उनकी तरबियत होना, फिर घर की गृहस्थी होना, घर का पूरा निज़ाम होना, घर का पूरा सिस्टम जो है ना वो औरत के काबू में होता है, वही चलाती है ज़्यादातर, मर्द आदमी कहाँ वक्त दे पाता है, और ना वो उसके काम की चीज़ है, उसका काम अलग अल्लाह ने बनाया है, ये औरत जाके नहीं कर सकती बाहर, और मर्द औरत का काम अल्लाह ने अलग बनाया है, वो इसमें ज़्यादा टाइम नहीं दे सकता। अमरीकी मुआशरे में ये बात है कि घर में भी मर्द टाइम लगाए पूरा काम करे और औरत भी बाहर टाइम लगाए जॉब करे, औरत बाहर जॉब करे फिर उसके बाद अंदर घर का काम करे, बच्चों की देखभाल करे, मर्द बाहर का काम करे, नौकरी करे, पैसे कमाए, फिर उसके बाद घर की देखभाल करे, न उसको सुकून, न इसको सुकून, न दोनों को सुकून। सुकून का राज ये है कि एक सर्कल में सिर्फ औरत की जिम्मेदारी संभाल लेने की सलाहियत होना, दूसरे सर्कल में पूरा मर्द की जिम्मेदारी संभाल लेने की सलाहियत होना। इसीलिए औरत के जिम्मे कमाना नहीं है इस्लाम में, कमाने के लिए जाना नहीं, क्योंकि वो भी जाएगी तो घर कौन संभालेगा, फिर अब दो काम करोगे नहीं कर सकती, उन्हें दो दिन करेगी उसके बाद बोलेगी दो दिन मैं डायपर बदलती हूँ, दो दिन तुम डायपर बदलना बच्चों के, दो मरतबा मैं वैक्यूम करी तो तुम दो मरतबा वैक्यूम करना, आज मैं चाय बनाई थी तो तुम कल चाय बनाना, आज मैंने लॉन्ड्री की थी तो कल तुम लॉन्ड्री करना, क्योंकि मैं भी तो बाहर जाके कमा रही हूँ, फिर ये सिलसिला चलता है ना, उसकी जिंदगी खुशी की ना इसकी जिंदगी खुशी की, दोनों की जिंदगी भी आरामी की। यहाँ पे पैसा मिल जाता है लेकिन आराम कहाँ मिलता है, सुकून फ्री लाइफ है यहाँ की, जैसे अल्कोहल फ्री दवा होती ना, सुकून फ्री लाइफ। पैसों की तो कमी नहीं है, सामान की भी कमी नहीं है, लेकिन स्ट्रेस, डिप्रेशन, प्रेशर, दबाव, एक किस्म का हमेशा टेंस में आदमी रहता है, ये उधार ले लिया हुआ है, वो उधार ले लिया हुआ है, इसकी घर की बिल देने का है, गाड़ी की बिल देने का है, लाइट की बिल देने का है, गैस की बिल देने का है, बस जना वाला बिलों पे बिल, बिलों पे बिल, बिलों पे बिल। हकीम अख्तर साहब का शेर याद आ जाता है बिलों के ऊपर। तो अर्ज ये है कि टेंशन वाली लाइफ हो जाती है, इन लोगों को सुकून की जिंदगी का राज नहीं मिला, इस्लाम ने दिया है सुकून की जिंदगी का राज। तो गर्ज ये है कि ये एक अल्लाह तबारक व तआला ने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के जरिए से हमको जैसे आखिरत की कामयाबी सिखाई है, दुनिया की भी कामयाबी सिखाई है। दुनिया की कामयाबी क्या है, तुम अपनी मुआशरत में, अपने कल्चर में, हर चीज में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है इसको देखो और उसको फॉलो करो और इसमें लोगों की परवाह मत करो, फिर देखो कितना सुकून मिलता है, ऐसे आराम अल्लाह तबारक व तआला अता फरमाते हैं। बस 10 बज गए, 10:05 और कितनी तकलीफ करना, इतना खाना खिलाया अब तो बयान कर दिया। अल्लाह तबारक व तआला कामयाब फरमाए, शादी को एक साल में औलाद अता फरमाए। दुआ से फरमा अल्लाहु सल्लि अला सय्यिदिना व अला मुहम्मद व अला आलिहि व सहबिहि व बारक वसल्लम। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. رب اغفر وارحم وتجاوز عما تعلم إنك أنت الأعز الأكرم. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم جنبنا الفواحش ما ظهر منها وما بطن. وبارك لنا في أسماعنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا. وتب علينا إنك أنت التواب الرحيم. وجعلنا شاكرين لنعمتك مثنين بها قابليها وأتمها علينا. اللهم إنا نسألك الثبات في الأمر ونسألك عظيمة الرشد ونسألك شكر نعمتك وحسن عبادتك ونسألك لسانا صادقا وقلبا سليما وخلقا مستقيما. إلا أكن فضلتها لقناهكم وعاف فرما دينه وكل أمة مسلمة لقناهكم وعاف فرما دينه ولأمتك مغفرة فرما دينه ولأمتك رحمة فرما دينه امت مسلمہ سے رجوان کو دور فرما دی، امت مسلمہ کے حالات کو صحیح فرما دی، یا اللہ پوری دنیا میں جہاں جہاں مسلمان ہیں جن پریشانیوں میں ہوں تو ان کو نجات مرحمت فرما دی، اللہ ظالموں کو ظلم و ظالموں کو ظلم سے روک دیجیے، اللہ ظالم کے ہاتھ کو پکڑ لیجیے، بات کرو لے گا تو بڑی قدرت والا ہے، اے اللہ مسلمانوں کے خوف کو امن سے مبدل فرما دی، اللہ ان کی پریشانیوں کو سکون سے مبدل فرما دی، ان کی مطلوبیت کو غلبے سے مبدل فرما دی، ان کی بے عزتی کو عزت سے مبدل فرما دی، یا اللہ کرم کا، رحم کا، عافیت کا معاملہ فرمائی، تمام پر اپنا فضل خاص فرمائی، ہماری شادی کو قبول فرمائی، یا اللہ زوجین میں محبت نصیب فرما دی، اللہ اولاد دلہن میں محبت پیدا فرما دی، خلوص پیدا فرما دی، چاہت پیدا فرما دی، اور دونوں خاندانوں میں محبت پیدا فرما دی، اور اللہ ہمارے خاندان میں اور جو جو رشتے ہیں ہمارے پاس اور جو دامادی یا سسرالی کے رشتے پائے جاتے ہیں ان سب میں برکت عطا فرما دی، محبت قائم فرما دی، اے اللہ ہر سال بہو میں پیار محبت زندہ فرما دی، کرم کا اور میاں بیوی میں پیار محبت زندہ فرما دی، اے اللہ ان زوجین میں اور اسا کے اندر محبت پیدا فرما دی، اور ایک صالح اولاد کے حاصل ہونے کے ذریعہ فرمائی، اے مولا کریم حقوق کی پوری کی رعایت کرنے والا ہمیں بنائی، ایک دوسرے کی عزت کرنے والا ہمیں بنائی، ایک دوسرے کو آنر دینے والا، خدمت کرنے والا، لحاظ کرنے والا، اے اللہ مربت کرنے والا اپنے فضل سے بنائی، کرم کا، رحم کا، آپ عافیت کا معاملہ فرمائی، نور پاک صلی اللہ علیہ وسلم نے جو خیر آپ سے مانگا ہے وہ برحمت فرمائی، اور جو شرور سے آپ نے پناہ مانگی اسے حفاظت فرمائی، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلي وسلم وبارك على سيد المرسلين وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.